तब पिलातसले येशूलाई लगे र उहाँलाई कोरा लगाए। सिपाहीहरूले काँडाहरू बेरेर एउटा मुकुट बनाई उहाँको शिरमा लगाइदिए अनि उहाँलाई बैजनी रङको वस्त्र पहिराइदिए। तिनीहरू उहाँ कहाँ आए र भने, यहुदीहरूका राजालाई प्रणाम, अनि तिनीहरूले उहाँलाई थप्पड लाए। पिलातस फेरि बाहिर निस्के र तिनीहरूलाई भने, हेर, मैले यिनलाई तिमीहरू कहाँ बाहिर ल्याउँदैछु कि मैले यिनमा कुनै दोष पाउँदिन भन्ने तिमीहरूले जान। त्यसैले येशु बाहिर आउनुभयो। उहाँले काँडाको मुकुट र बैजनी रङको वस्त्र लगाउनु भएको थियो। पिलातसले तिनीहरूलाई भने, हेर यी मानिस, जब मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूले येशूलाई देखे, तिनीहरू उच्च स्वरले कराएर भने, त्यसलाई क्रुसमा टाँग्नुहोस्, त्यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, तिमीहरू आफैले लैजाओ र यिनलाई क्रुसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिन। यहुदीहरूले तिनलाई जवाफ दिए, हामीसँग व्यवस्था छ अनि त्यो व्यवस्था अनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्वरका पुत्र हुँ भनी दावी गरेको छ। जब पिलातसले यो भनाई सुने, तिनी झण्डराए अनि तिनी फेरि बडा हाकिमको महलभित्र पसे र येशूलाई भने, तिमी कहाँबाट आएका हौ? तर येशूले तिनलाई जवाफ दिनु भएन। तब पिलातसले उहाँलाई भने, के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रुसमा टाँग्ने शक्ति छ भन्ने के तिमीलाई थाहा छैन? येशूले तिनलाई जवाफ दिनुभयो, तपाईँलाई माथिबाट नदिइएको भए तपाईँको ममाथि कुनै शक्ति हुने थिएन, यसकारण जसले मलाई तपाईँको हातमा सुम्पिदियो त्यसको पाप अझ ठूलो हुन्छ। यो सुनेर पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहुदीहरू येशू भन्दै कराए, तपाईँले यो मानिसलाई छोड्नुभयो भने तपाईँ कैसरको मित्र हुनुहुन्न, जसले आफैलाई राजा तुल्याउँछ त्यो कैसरको विरुद्ध बोल्छ। जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए र ढुङ्गाको पेटी, हिब्रूमा गब्बथा भनिने ठाउँको न्याय आसनमा बसे। अब निस्तार चाडको तयारीको दिनको दिउँसोको करिब 12 बजेको थियो। पिलातसले यहुदीहरूलाई भने, हेर तिमीहरूका राजा, तिनीहरू ठूलो स्वरमा कराए, यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्नुपर्ने हो? मुख्य पुजारीहरूले जवाफ दिए, हाम्रो कैसर बाहेक अरू कुनै राजा छैन। अन्तमा पिलातसले क्रुसमा टाँग्नको लागि येशूलाई तिनीहरूको हातमा सुम्पिदिए। तिनीहरूले येशूलाई लगे अनि उहाँ आफ्नो क्रुस आफै बोकी खप्परको स्थान भन्ने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगत्ता भनिन्छ। त्यहाँ तिनीहरूले येशूलाई क्रुसमा टाँगे, उहाँसँगै अरू दुईजना मानिसलाई पनि येशूलाई बीचमा पारेर दुवैपट्टि एक एक जनालाई क्रुसमा टाँगे। पिलातसले एउटा सूचना पनि लेखे र क्रुसमाथि राखे। त्यहाँ यस्तो लेखिएको थियो, नासरतका येशू यहुदीहरूका राजा। यहुदीहरूमध्ये धेरैले यो सूचना पढे, किनभने येशूलाई क्रुसमा टाँगिएको ठाउँ सहरको नजिकै थियो। यो सूचना हिब्रू, ल्याटिन र ग्रिकमा लेखिएको थियो। तब यहुदीहरूका मुख्य पुजारीहरूले पिलातसलाई भने, यहुदीहरूका राजा नलेख्नुहोस्, बरु यसले म यहुदीहरूका राजा हुँ भनेको थियो भनी लेख्नुहोस्। पिलातसले जवाफ दिए, मैले जे लेखे सो लेखे। सिपाहीहरूले येशूलाई क्रुसमा टाँगेपछि तिनीहरूले उहाँको वस्त्र लिए अनि 4 भाग बनाए। हरेक सिपाहीको लागि एक एक भाग पर्यो र त्यसै गरी बाहिरी लामो वस्त्र पनि लिए। अब बाहिरी लामो वस्त्र चाहिँ सिउनी बिनाको माथिदेखि तलसम्म पुरै बुनेको थियो। तब तिनीहरूले एक आपसमा भने, यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं, धर्मशास्त्रको वचन पूरा होस् भनेर यसो भएको थियो। तिनीहरूले मेरो वस्त्र आपसमा भाग लगाए, तिनीहरूले मेरो बाहिरी लामो वस्त्रको लागि चिट्ठा हाले। सिपाहीहरूले यी कुराहरू गरे। येशूकी आमा, उहाँकी आमाकी बहिनी कलोपासकी पत्नी मरियम र मरियम मग्दलिनी येशूको क्रुसको छेउमा उभिरहेका थिए। जब येशूले आफ्नी आमा र आफूले प्रेम गर्नुभएका चेलालाई नजिकै उभिएको देख्नुभयो, उहाँले आफ्नी आमालाई भन्नुभयो, हे नारी, हेर्नुहोस् तपाईँका छोरा। अनि उहाँले ती चेलालाई भन्नुभयो, हेर तिम्री आमा। त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे। यसपछि येशूले सबै कुरा सिद्धियो भन्ने थाहा पाएर धर्मशास्त्र पूरा होस् भनी उहाँले भन्नुभयो, मलाई तिर्खा लाग्यो। अमिलो दाखमद्दले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो, त्यसैले तिनीहरूको एउटा स्पन्ज अमिलो दाखमद्दमा चोपेर हिसपको हाँगामा बाँधि उहाँको मुखमा राखिदिए। जब येशूले अमिलो दाखमद्द लिनुभयो, उहाँले भन्नुभयो, अब सिद्धियो। उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो प्राण त्याग्नुभयो। यो तयारीको दिन भएको र विश्राम दिनको अवधिमा शवहरू क्रुसमा नरहन् भन्ने हेतुले, किनकि यो विश्राम दिन महत्वपूर्ण दिन थियो। यहुदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे। तब सिपाहीहरू आए र येशूसँगै क्रुसमा टाँगिएका पहिलो र दोस्रो मानिसहरूका खुट्टा भाँचिदिए। जब तिनीहरू येशू कहाँ आए, तिनीहरूले उहाँको मृत्यु अघि नै भइसकेको देखे। त्यसैले तिनीहरूले उहाँका खुट्टा भाँचेनन्। तापनि सिपाहीहरूमध्ये एकजनाले उहाँको कोखमा भालाले घोच्यो र तत्कालै रगत र पानी निस्क्यो। जसले यो देखे तिनले यो गवाही दिएका छन् र तिनको गवाही सत्य छ। तिनले भनेको सत्य हो भनी तिनी जान्दछन् कि तिमीहरूले विश्वास गर्न सक। यी कुराहरू यस हेतुले भए कि धर्मशास्त्र पूरा होस्। उहाँको एउटै पनि हड्डी भाँचिने छैन। फेरि धर्मशास्त्रको अर्को खण्डले भन्छ, जसलाई तिनीहरूले घोचे तिनीहरूले उहाँलाई हेर्नेछन्। यी कुराहरू पछि अरिमाथियाका योसेफले येशूको शव लान पाऊ भनी पिलातससँग अनुरोध गरे। योसेफ चाहिँ येशूका चेला थिए र यहुदीहरूको डरले तिनी गुप्तमा मात्र चेला थिए। पिलातसले तिनलाई अनुमति दिए। त्यसैले योसेफ आएर उहाँको शव लगे। निकोदेमस पनि आए, जो पहिले येशू कहाँ राति आएका थिए। तिनले झण्डै 33 किलो मुर्र र एलाबको मिश्रण ल्याए। त्यसैले तिनीहरूले येशूको शव लगे र दफनको निम्ति यहुदीहरूको चलन अनुसार सुगन्धित मसला सहित मलमलको कपडाले बेरे। अब उहाँलाई क्रुसमा झुण्डाइएको ठाउँमा एउटा बगैँचा थियो र त्यो बगैँचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कुनै व्यक्ति गाडिएको थिएन। यो दिन यहुदीहरूका निम्ति तयारीको दिन भएको र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यही नै राखे।